शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा ईश्वरी बरालसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2078 साल कार्तिक 4 गते बिहिबार, नेपाल सम्मत 1141, अक्टोबर 21 तारिक सन् 2021।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
देशभर बाढी पहिरोमा मृत्यु हुनेको संख्या 92 पुग्यो, 36 बेपत्ता, सरकारद्वारा पीडितलाई राहत प्याकेज घोषणा।
प्रहरी हिरासतभित्र थुनुवाको श्रृङ्खलाबद्ध मृत्यु, चरम यातनाको आशंका, अनुसन्धानमा अलटाल।
बागमती प्रदेश सभामा एमाले उपस्थित नहुने, मुख्यमन्त्री साक्यले विश्वासको मत लिने प्रक्रिया अझै अनिश्चित।
कोरोना महामारी सन् 2022 तानिने WHO चेतावनी, खोपको असमान वितरणले महामारी अन्त्य नहुने संकेत।
र ICC T20 विश्वकप क्रिकेटमा श्रीलंका सुपर 12 प्रवेश।
हाम्रो सन्तान देशको शान, गराउँछौँ स्तनपान,
सगरमाथा जय सपना समर्थन र महान,
अगला बलिया र बुद्धिमान, अगला बलिया र बुद्धिमान।
पौष्टिक र गुणस्तरीय खाद्य पदार्थका लागि बलियो नेपालको लोगो अवश्य हेर्नुहोला।
सरल, तिमी घर कहिले जाने?
जाने त भनेको शताब्दी, घर कुन्ने मान्छे नै छैन, गरगहना सबै लिएर जाने कुरा भएन, यत्तिकै राखे चोरीको डर।
ब्याङ्क लकरमा राखे हुन्छ नि?
लकरमा रे? तिम्रो पो लकर होला, मेरो त छैन। सबैले लकर सेवा कहाँ लिन सक्छन् र? फेरि पैसा छुट्टै जम्मा गर्नु पर्यो।
ए, तिमीलाई थाहा नै छैन, अब लकर सबैले लिन सक्छन्। दसैँ तिहारको लागि सेन्चुरी ब्याङ्कले जम्मा रु 500 लकर सुविधा दिएको छ नि। अनि ग्राहकलाई पैसा बोकेर जाने झन्झटबाट छुटकारा पाउन इन्स्टेन्ट डेबिट कार्ड पनि रु 150 तुरुन्तै उपलब्ध गराउँछ, त्यो पनि लिए भयो। गाउँको ATM झिके हुन्छ नि, न चोरीको डर, न पैसा नै बोक्ने झन्झट। आजै सेन्चुरी ब्याङ्कमा खाता खोली रु 500 लकर सेवा र रु 150 इन्स्टेन्ट डेबिट कार्ड सुविधा लिनुहोस्।
सेन्चुरी कमर्सियल ब्याङ्क, सरल ब्याङ्किङ सबैका लागि।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। चार दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परेर गैरातीसम्म 92 जनाको मृत्यु भएको छ। 22 जना घाइते भएका छन् भने 36 जना अझै बेपत्ता छन्। सुदूरपश्चिमदेखि पूर्वसम्मका 17 जिल्लामा बाढी पहिरोले मानवीय क्षति निम्ति आएको छ। मंगलबारसम्म पश्चिमका जिल्ला बढी प्रभावित भएकामा हिजो पूर्वमा बढी क्षति भएको छ। प्रदेश 1 6 जिल्लामा मात्रै 52 जनाको मृत्यु भएको छ। पाँच थरमा सबैभन्दा धेरै 24 जनाको मृत्यु भएको छ। 8 बेपत्ता छन् भने 6 जना घाइते भएका छन्। उनीहरू सबै हिजो पहिरोमा परेका हुन्। डोटीमा पहिरोमै पुरिएर ज्यान गुमाउनेको संख्या 15 पुगेको छ। मंगलबार 9 मृत्यु भएकोमा हिजो 6 जना थपिएका हुन्, 5 जना घाइते छन्। त्यस्तै इलाममा पहिरोमा परेर 13 जनाको मृत्यु भएको छ। 3 जना बेपत्ता छन् भने 2 जना घाइते भएका छन्। बजाङ र हुम्लामा पहिरोमा परी 7 जनाको मृत्यु भएको छ। बजाङमा थप 21 जना बेपत्ता छन्। पहिरोमै परेर धनकुटामा 6 जनाको ज्यान गएको छ भने 5 जना घाइते छन्। त्यस्तै सुनसरीमा बाढी पहिरोमा 5 र बैतडीमा पहिरोमा 4 जनाको मृत्यु भएको छ। बैतडीमा 2 जना घाइते छन्। उदयपुर र डडेलधुरामा 2-2 जनाको मृत्यु भएको छ। उदयपुरमा बाढीले बगाएको हो भने डडेलधुरामा पहिरोमा परेका हुन्। डडेलधुरामा अर्का 1 घाइते छन्। मोरङ, भोजपुर, कपिलवस्तु, कैलाली, कालीकोट, प्युठान र सोलुखुम्बुमा बाढी पहिरोमा 1-1 ज्यान गएको छ। कालीकोटमा 1 घाइते छन्। त्यस्तै प्युठानमा 2 तथा कपिलवस्तु र जुम्लामा 1-1 बेपत्ता छन्। बाढी पहिरोमा मृत्यु हुनेको संख्या 92 पुग्यो, 36 बेपत्ता नयाँ पत्रिकामा समाचार छ।
सरकारले बाढी पहिरो र दुवानका कारण प्रभावित भएका घर परिवारलाई राहत प्याकेज घोषणा गरेको छ। सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको बैठकले बाढी पहिरोमा परि एउटा घरमा एकजनाको मृत्यु भएको खण्डमा 2 लाख र सोभन्दा बढीको मृत्यु भए प्रति मृतक 1 लाखका दरले थप आर्थिक राहत सहयोग गर्ने निर्णय गरेको छ। पीडितलाई उपलब्ध गराइने राहत प्रभावकारी रूपमा वितरण तथा उपलब्ध गराउन एकद्वार प्रणाली अपनाइने भएको छ। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा गएको बाढी पहिरो र डुबानबाट पीडितहरूलाई उद्धार राहत र क्षतिपूर्ति दिने निर्णय गरेको थियो। मन्त्री परिषदको बैठकपछि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दिनुभएको जानकारी अनुसार बाढी पहिरो तथा प्राकृतिक विपत्तिमा परि घाइते भएका व्यक्तिको उपचारको सम्पूर्ण व्यवस्था सरकारले गर्ने भएको छ। घाइतेको उपचारमा कुनै कमी हुन नदिइने पनि सरकारका प्रवक्ता कार्कीले बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न आज सुदूरपश्चिम प्रदेश जाँदै हुनुहुन्छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री देउवाले उद्धार राहत र पुनर्स्थापना सम्बद्ध निकायलाई परिचालित हुन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणका क्रममा बाढी पहिरोले पुर्याएको क्षति, प्रभावित जनजीवनको अवस्था, उद्धार र राहतमा भइरहेका गतिविधिका बारेमा जानकारी लिनुहुने प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ। बाढी पहिरो पीडितका लागि राहत प्याकेजको घोषणा प्रधानमन्त्री स्थलगत निरीक्षणमा जाँदै आजको गोर्खापत्रमा समाचार छ।
बेमौसमी वर्षाले तराई भेग तथा पहाडी क्षेत्रमा 20% धानबाली क्षति भएको छ। देशभर यस वर्ष करिब 15 लाख हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो। नेपाल कृषि अनुसन्धान परिषदका राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डाक्टर भानु पोखरेलका अनुसार कुल बालीको करिब 15-20% क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। अझै लगातार पानी परिरहेकाले थप क्षति हुन सक्ने उहाँको अनुमान छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगतका वर्षभन्दा यसपटक धान रोप्ने मौसम राम्रो भएकाले 98.33% हाराहारीमा रोपाई भएको जनाएको छ। तर धान भित्र्याउनु अघि नै अधिकांश काटेर राखेको धान खेतमै डुबान र बाढीले बगाउँदा पुरै क्षति हुन पुगेको छ। मन्त्रालयका अनुसार अहिले करिब 25 जिल्ला बढी प्रभावित छन्। विशेष गरी लुम्बिनी, सुदूरपश्चिम प्रदेश 1 र 2का जिल्लाहरूमा बढी क्षति पुगेको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताउनुभयो। 20% धान बालीमा क्षति अन्नपूर्ण पोस्टमा समाचार छ।
पछिल्लो समय देशभर आएको अविरल वर्षासँगै बाढी पहिरोका कारण सडक तथा पुलमा करिब 25 करोड रुपैयाँको क्षति पुगेको छ। सडक विभागका अनुसार देशभर परेको वर्षाका कारण पुल तथा सडक गरेर प्रारम्भिक रूपमा करिब 25 करोड रुपैयाँको क्षति भएको विभागका महानिर्देशक अर्जुन जङ थापाले बताउनुभयो। विभागका अनुसार हिजोसम्म 5 राजमार्गका 22 स्थानमा यातायात अवरुद्ध भएको छ। विभागले अहिले नै क्षति भएको विवरण सङ्कलन प्रारम्भिक भएकाले गर्दा यकिन गर्न नसकिने जनाएको छ। सडकमा बढी क्षतिको कारण नै औसत भन्दा अधिक वर्षाका कारण आएको अत्याधिक बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुनु रहेको महानिर्देशक थापाको भनाइ छ। साथै कोविड महामारी नियन्त्रणका लागि भएको लकडाउनका कारण समयमै निर्माण व्यवसायीहरूले कार्य सम्पन्न गर्न नपाएकाले निर्माणाधीन पुलहरूमा क्षति पुगेको जनाइएको छ। यसैबीच अविरल वर्षाका कारण हिजो विराटनगर विमानस्थल बन्द भएको छ। विराटनगर विमानस्थलमा धावन मार्गदेखि विमान पार्किङ गर्ने स्थान र कर्मचारी निवासमा पानी जमेको विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलले बताउनुभयो। उहाँले भन्नुभयो, विमानस्थलभित्र 3-4 फिटसम्म पानी जमेको छ। पानीले विमानस्थलमा लेदो समेत ल्याएको छ। सडक र पुलमा 25 करोड भन्दा बढी क्षति। विराटनगर विमानस्थल बन्द आजको कारोबारमा समाचार छ।
कर्णालीको तटीय क्षेत्रका बाढी पीडितले 2 दिन यता खान पाएका छैनन्। घर डुबानमा परेपछि स्थानीय विद्यालयमा आश्रय लिइरहेका बालबालिका, वृद्धवृद्ध लगायत सबै भोकै बस्न बाध्य भएका हुन्। राजापुर 3 नङ्गापुर कि ईश्वरी झाले मंगलबार रातिदेखि घर डुबानमा परेकाले भोकै बस्नु परेको बताउनु भयो। जेनतेन ज्यान जोगाएका छौँ, उहाँले भन्नुभयो, स्थानीय सरकारले खानाका लागि कुनै पहल गरेको छैन, भोकै छौँ। गाउँमा मंगलबार दिउँसो कर्णाली नदी पसेको थियो। आश्रय लिएको विद्यालय परिसरमा पनि बाढी पसेकाले उनीहरू त्रसित छन्। झण्डै 200 परिवार विद्यालयमा रहेको दौलतपुरका जोगीलाल थारूले बताउनु भयो। खानेकुरा कहिले पाइन्छ ठेगान छैन। उहाँले भन्नुभयो, अहिलेसम्म ज्यान भने बचेको छ। यस क्षेत्रमा करिब 800 घर डुबानमा परेका छन्। उनीहरूको रेखदेखका लागि प्रशासन कारणले सुरक्षाकर्मी खटाएको छ। दौलतपुर, टिहुनी लगायत दर्जनौं गाउँ डुबानमा छन्। कर्णालीमा जलस्तर घट्दै गए पनि क्षेत्र गाउँ डुबानमै रहेकाले फर्कने अवस्था नरहेको राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले बताउनुभयो। 5,000 मानिस बाढीबाट प्रभावित छन्। तीमध्ये 1,200 विस्थापित भएको प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताउनुभयो। भोक भोकै स्कुलमा बास कान्तिपुरमा समाचार छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नु होला।
आउनुस् भेटौ निश्चित प्रसादलाई, जसलाई हरेक सन्दर्भमा ग्यारेन्टी चाहिन्छ।
तरकारी लिनुस् दाई, एकदम अर्ग्यानिक तरकारी हो।
भाइ, यो तरकारी अर्ग्यानिक नै हो त?
हो नि दाई, ढुक्क आउनुस्, एकदम अर्ग्यानिक अनि ताजा हो।
तर यो तरकारी अर्ग्यानिक नै हो भन्ने के ग्यारेन्टी छ?
हे दाई, पनि चिनजानको मान्छेले भनेको पनि विश्वास नगर्ने भने?
उहाँलाई त सबै कुरामा विश्वास छैन, ग्यारेन्टी नै चाहिन्छ। त्यसैले त उहाँले बोनसमा ग्यारेन्टी नै भएको प्राइम लाइफ इन्स्योरेन्सको शुभ लाभ जीवन बिमा योजना लिनुभएको छ। प्राइम लाइफ शुभ लाभ जीवन बिमा, जसमा छ ग्यारेन्टी बोनस, बिमा अवधि समाप्तिमा थप बोनस र बिमा रकमको दुई गुणासम्मको जोखिम वहन पनि। शुभ भविष्यको शुभ सुरुवात प्राइम लाइफ शुभ लाभको साथ। विगत 13 वर्षदेखि 17 भन्दा बढी बिमा योजनाहरूबाट हरेक नेपालीको बिमा सम्बन्धी सम्पूर्ण चाहना पूरा गर्दै जीवन र भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ सुरक्षित भविष्य।
गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
मार्बल। मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको
साथ जीवन भरको।
पछिको यो पहिलो ऐतिहासिक र वैज्ञानिक जनगणनामा आफ्नो जात जाति, धार्मिक, भाषिक, लैङ्गिक, व्यवसायिक तथा रोजगारीको अवस्था, देखिने नदेखिने काम, जन्म, मृत्यु, शिक्षा, अपाङ्गता, उपस्थित अनुपस्थित सदस्य तथा आवास र प्रवास सम्बन्धी सही तथ्याङ्क दिएर आफ्नो अधिकार सुरक्षित पारौ।
यही कार्तिक 25 गतेदेखि मङ्सिर 9 गतेसम्म हुने राष्ट्रिय जनगणना 2078 सहभागी बनाऊ। नेपाल सरकार, राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्याङ्क विभाग। मेरो जनगणना, मेरो सहभागिता।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र thakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। प्रहरी हिरासतभित्र श्रृङ्खलाबद्ध रूपमा भइरहेको थुनुवाको मृत्युबारे छानबिन गर्न आइतबार गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा छानबिन समिति बनाएको छ। असोज 24 सुनसरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा 22 वर्षका मोहम्मद हकेप मिया, असोज 25 कैलालीको टिकापुर इलाका प्रहरी कार्यालयको हिरासतमा 25 वर्षका धनबहादुर राणा र त्यही दिन जिल्ला कारागार कार्यालय पर्वतमा 59 वर्षका दुर्गाराज पाण्डेको शङ्कास्पद मृत्यु भएपछि गृहले छानबिनको तत्परता देखाएको हो। यी सबै घटनामा मृतकले आत्महत्या गरेको प्रहरीको दावी छ। उनीहरूका परिवारजन भने प्रहरीको त्यस्तो दावी स्वीकार गर्दैनन्। घटनाबारे स्वतन्त्र अनुसन्धान गर्नुपर्ने माग गर्दै उनीहरू आन्दोलनमै उत्रने गरेका छन्। मानवाधिकार कर्मी समेत रहेका अधिवक्ता राजु चापागाई गृह मन्त्रालयको छानबिन समितिले स्वतन्त्र र निष्पक्ष परिणाम दिन नसक्ने बताउनुहुन्छ। हिरासतमा हुने मृत्युमा अधिकांश अवस्थामा प्रहरी दोषी देखिन्छ। प्रहरी नियन्त्रणमा रहेका बखत उनीहरूकै कारण भएको मृत्युमा गृह मन्त्रालयले गर्ने छानबिनले स्वतन्त्र नतिजा दिँदैन। त्यो आन्दोलन थामथुम पार्ने उपायसम्म हुन्छ। उहाँले भन्नुभयो, स्वतन्त्र अनुसन्धान ब्युरो बनाएर त्यस मार्फत निष्पक्ष छानबिन गर्नुपर्छ। सुनसरीको नरुवा नगरपालिका 9 चौकी खतवे समुदायकी प्रेमिका 19 वर्षकी युवतीलाई लिएर भागेपछि हकीब मिया पक्राउ परेका थिए। प्रहरीले युवतीलाई अभिभावकको जिम्मा लगाउँदै मियामाथि अभद्र व्यवहारमा मुद्दा चलाउन थुनामा राखेको थियो। थुनामा राखेको 12 दिनमा उनले गम्छाको पासो लगाएर आत्महत्या गरेको प्रहरीको दावी छ। प्रहरीले टिकापुर इलाका प्रहरी कार्यालयमा मृत अवस्थामा भेटिएका धनबहादुर राणाको हकमा पनि यस्तै दावी गरेको थियो। भैँसी चोरीको आरोपमा पक्राउ परेका उनी पनि हिरासत कक्षभित्रै गन्जीको डोरी बनाई पासो लगाएर झुन्डिएको प्रहरीको भनाइ छ। यी दुवै घटनामा आत्महत्या नै भएको थियो भन्ने स्वतन्त्र पुष्टि भने भएको छैन। थुनुवाको श्रृङ्खलाबद्ध मृत्यु अनुसन्धानमा आलटाल। प्रहरी हिरासतमा भइरहेको थुनुवाको मृत्युले चरम यातनाको आशंका उब्जिए पनि घटनाको स्वतन्त्र र प्रभावकारी अनुसन्धान हुने गरेको छैन। आजको कान्तिपुरमा समाचार छ।
सर्लाहीका कुमार पौडेलको इन्काउन्टर घटनामा प्रहरीले जाहेरी दर्ता गरेको छ, तर तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नाम भने जाहेरीमा छैन। सर्वोच्च अदालतले थापा र खनाल विरुद्ध समेत जाहेरी दर्ता गर्न आदेश दिएको थियो। गत 20 असोजमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको थियो, जसमा थापा र खनाल विरुद्ध किटानी जाहेरी छैन। उनीहरूलाई समेत विपक्षी बनाई पूरक निवेदन दर्ता गर्ने पीडित पक्षको तयारी छ। यो पुरानै जाहेरी सर्वोच्चको आदेशपछि दर्ता भएको हो। त्यो बेलामा उहाँहरू बहालवाला भएकाले प्रहरीले नाम किटेको जाहेरी लिँदैन भनेर राखिएन। यस मुद्दामा कानूनी रूपमा सहयोग गरिरहेका अधिवक्ता इन्द्र अर्यालले भन्नुभयो, प्रहरी महानिरीक्षकले खटाएको प्रहरीहरूको नाम किटेकै छ, यसमा जजसको भूमिका छ। विपक्षीबाटै खुलाइ पाऊ भनिएको छ, अब छुटेका नामसहित पूरक निवेदन पर्छ। सरकारी कार्यालय खुलिसके छिट्टै नै दर्ता हुन्छ। यद्यपि जिल्ला र प्रदेश प्रहरीका प्रमुखको भने नाम किटेरै जाहेरी दिइएको छ। प्रदेश दुईका तत्कालीन प्रमुख हरिबहादुर पाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्लाका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराई, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक किरण प्रसाद नेपानेको नाम उल्लेख गरिएको छ। कुमार पौडेल इन्काउन्टर प्रकरण पूर्व गृहमन्त्री बादल र पूर्व आइजिपी खनालको नाम हटाएर जाहेरी दर्ता, पूरक निवेदन दिने तयारी नयाँ पत्रिकामा समाचार छ।
बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी साक्यले आज विश्वासको मत लिने तय भए पनि सत्तारूढ दल एमाले समय माग गरेपछि मत विभाजन अनिश्चित भएको छ। एमाले आफ्नो पार्टीको ओडा र पालिका स्तरीय अधिवेशन गर्न लागेको भन्दै पार्टीबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरू उपस्थित हुन नसक्ने भएकाले 11 कार्तिकसम्म बैठक स्थगित गर्न माग गरेपछि मत विभाजन अनिश्चित बनेको हो। बैठक कमिटी सार्न एमाले अनुरोध गरे पनि हिजो साँझसम्म बैठक सार्ने वा नसार्ने विषयमा कुनै पनि निर्णय छैन। बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले बैठक सर्ने सम्भावना कमै रहे पनि मत विभाजन प्रक्रिया सुरु हुनेमा आशंका व्यक्त गर्नुभयो। एमाले पत्र पठाएको छ, सर्वदलीय छलफलपछि मार्फत गरेको निर्णय भएको हुनाले बैठक स्थगित हुने सम्भावना देखिँदैन, तर पेस भएको विश्वासको मत लिने प्रस्ताव भने अघि बढ्ने नबढ्ने निश्चित भइसकेको छैन। सभामुख श्रेष्ठले भन्नुभयो, सरकारको नेतृत्व गरिरहेको दलले नै उपस्थित हुन नसक्ने भनेर पत्र पठाएको छ। बैठकमा सरकारका तर्फबाट नै सहभागिता भएन भने प्रक्रिया अगाडि नबढ्न सक्छ। सभामुख श्रेष्ठले विश्वासको मत लिने प्रक्रियामा मुख्यमन्त्रीले सदस्यहरू उठाएका प्रश्नको जवाफ दिनुपर्ने र त्यसपछि मात्रै मत विभाजन हुने भएकाले मुख्यमन्त्री साक्य र उहाँको दलको उपस्थितिले मात्रै प्रक्रिया अघि बढ्ने विषय टुङ्गो लाग्ने बताउनुभयो। यसैबीच बागमती प्रदेशमा मुख्यमन्त्री साक्य स्पष्ट अल्पमतमा रहे पनि विपक्षी गठबन्धनले भने विकल्पमा निर्णय गर्न सकेको छैन। गठबन्धन बीच केन्द्रमा भएको सहमति अनुसार कंग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दुई दुईवटा र जसपाले एउटा प्रदेशको नेतृत्व गर्ने सहमति भएको छ। त्यसअनुसार प्रदेश एक र बागमतीमा एकीकृत समाजवादीले पाउने सहमति भएको छ। एकीकृत समाजवादीले आफ्नो पार्टीका तर्फबाट राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ। यस विषयमा पार्टीका अध्यक्ष माधव कुमार नेपाल पटक पटक सार्वजनिक रूपमा बोल्नु भएको छ, तर अहिलेसम्म गठबन्धन दलभित्र औपचारिक सहमति भने बनेको छैन। एकीकृत समाजवादीले बागमती प्रदेश संसदीय दलका नेता पाण्डेले मोटामोटी सहमति भइसकेको हुँदा औपचारिकता दिन मात्रै बाँकी रहेको जनाइएको छ। बागमती प्रदेश सभामा एमाले उपस्थित नहुने, मुख्यमन्त्री अष्टलक्ष्मी साक्यले विश्वासको मत लिने प्रक्रिया के हुने भन्ने अझै अनिश्चित आजको नयाँ पत्रिकामा समाचार छ।
स सय दिने मधुमासमा सामान्यत प्रतिपक्षले समेत सरकारको आलोचना गर्दैनन् भन्ने सामान्य संसदीय मान्यता छ। तर प्रधानमन्त्री शेरबहादुर देउवाको यो सरकार त 88 दिनसम्म अपुरै थियो। सरकार नै पूर्ण बनाउन नसक्ने प्रधानमन्त्रीको आलोचना गर्न 100 दिन पर्खने सुविधा नेपाली जनताले पाएनन्। त्यसैले देउवा सरकारको आरम्भ नै विरोधबीच भएको छ। त्योभन्दा ठूलो विषय सरकारको बाँकी कार्यकाल कस्तो हुने भन्ने छ। प्रधानमन्त्री देउवाका लागि 5 मधुवास बिर्सन लायक बनेको छ। त्यसो त उहाँका अघिल्ला कार्यकाल पनि उन्नत थिएनन्। तर यसपालि देउवाको आफ्नै कुशलताले भन्दा पनि तत्कालीन सरकारको असंवैधानिक कदम विरुद्ध सर्वोच्च अदालतले दिएको ऐतिहासिक फैसलाबाट उहाँ प्रधानमन्त्री बन्नुभएको हो। त्यसैले उहाँले यसपालि आफ्ना लागि भन्दा पनि लोकतन्त्र र विधिको शासनको पक्षमा उभिने नागरिक र संस्थाको पनि प्रतिष्ठालाई सम्मान गर्नुपर्ने जिम्मेवारी उहाँसँग थियो, तर यसलाई उहाँले गुमाउनु भयो। बल्ल तल्ल 88 दिनमा मन्त्री परिषदलाई पूर्णता दिएकामा एक मन्त्री 2 दिन नबित्दै हट्नुपर्ने अवस्था बन्यो। को व्यक्ति मन्त्री बन्यो, को हट्यो भन्ने महत्त्वपूर्ण कुरा होइन। राजनीतिक विश्लेषक भास्कर गौतम भन्नुहुन्छ, मूल कुरा बल्ल तल्ल पूर्णता पाएको मन्त्री परिषदमा यस्तो अवस्था कसरी आयो भन्ने हो। 29 असारमा प्रधानमन्त्री बनेका देउवाका लागि सबैभन्दा ठूलो असफलता यही हो। सरकार पूर्ण कार्यकाल चल्ने र यसले संसद बचाउनेमै शंका छ। 88 दिनमा बल्ल मन्त्री परिषद विस्तार भयो। प्रधान न्यायाधीशलाई मन्त्रीको कोटा छुट्याएपछि न्यायालय समेत विवादित बन्यो। दार्चुलामा एसएसबीले तुइन काटेर नेपालीको मृत्यु भएको घटना ढाकछोप गर्ने प्रयास सरकारले गर्यो। एमसिसीका विषयमा सत्ता गठबन्धन नै अस्पष्ट छ। संसद लगातार अवरुद्ध हुँदा पनि विपक्षी दलसँग संवादहीनताको अवस्था छ। हुम्लामा सीमा सम्बन्धी बखेडा झिकेर चीनसँग अनावश्यक विवाद निकालिएको छ। कोविड विरुद्धको खोप अभियानमा भने तीव्रता दिइएको छ। देउबाको बिर्सन लायक मधुमास शीर्षकमा कान्तिपुरमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नु होला।
मेगा महा बचत खाता, बचतको बचत प्रतिफल ज्यादा, ग्राहकको समृद्धि सन्तुष्टि र सहजता, मेगा बैंकको उद्देश्य र प्रतिबद्धता, मेगा बैंकले ल्यायो लौ मेगा महा बचत खाता।
अब तपाईँले गर्नुभएको बचत हुनेछ महा बचत। मासिक भुक्तानी दिने मेगा महा बचत खाता, 2 वर्षको लागि निशुल्क भिजा कार्ड र मोबाइल ब्याङ्किङ, न्यूनतम मोजदात रु 1000 खोल्न सकिने, साथमा लकर सुविधामा 50% र कर्जा सेवा शुल्कमा 25% छुटको व्यवस्था पनि।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन गरिएको 10 बुँदे सहमतिको कुनै औचित्य नभएको बताउनु भएको छ। पार्टीलाई एकताबद्ध बनाउन गरिएको उक्त सहमतिलाई अध्यक्ष ओलीले 3 महिनापछि औचित्यहीन भएको बताउनु भएको हो। आन्तरिक कलहका कारण पार्टीभित्र ध्रुवीकरण बढेपछि तत्कालीन अवस्थामा माधव नेपाललाई साथ दिँदै आएका 10 नेताले 10 बुँदे सहमति भएपछि सोही मार्फत विवाद मिलाउन सकिने भन्दै नेपालको साथ छोडेका थिए। नेपालले पार्टी विभाजन गर्दा ती नेताहरू उहाँलाई साथ नदी एमालेमै बसेका हुन्। तर ओलीले हिजो एमाले बागमती प्रदेश कमिटिको बैठकलाई सम्बोधन गर्दै आफूहरूले बनाएको पार्टीमा आफै काम गर्ने भन्दै 10 बुँदे सहमतिको औचित्य समाप्त भएको बताउनु भएको आजको नागरिक दैनिकमा समाचार छ।
14 महाधिवेशन सम्पन्न भएपछि नेपाली कंग्रेसको केन्द्रीय कार्य समिति दोब्बर ठूलो हुने भएको छ। 13 महाधिवेशनको तुलनामा पदाधिकारी केन्द्रीय समितिमा पुग्ने खुल्ला महिला आदिवासी जनजाति समावेशी लगायतका क्षेत्रमा व्यापक परिवर्तन गरिएपछि कंग्रेसको केन्द्रीय समितिको आकार 168 पुग्ने भएको हो। यसअघि यो संख्या 85 सदस्य थियो। कंग्रेसको इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समिति बनाउन लागि कंग्रेसका मुख्य सचिव कृष्ण कृष्ण प्रसाद पौडेलले केन्द्रीय समितिको आकार बढ्ने अवस्था रहेको जानकारी दिनुभएको हो। कंग्रेसको चौधौं महाधिवेशन यस्तो बन्नेछ केन्द्रीय कार्य समिति। आजको गोर्खा पत्रमा समाचार छ,
नेपाल राष्ट्र बैंकको हस्तक्षेपपछि बैंक तथा वित्तीय संस्थामा निक्षेपको ब्याजदर एकल अङ्क अर्थात 10% भन्दा कम नै कायम भएको छ। हिजो ब्याङ्कहरूले आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको कात्तिका लागि निक्षेपको नयाँ ब्याजदर अधिकतम 9.36% छ। कल डिपोजिट र संस्थागत मध्यवर्ती निक्षेप बाहेक अन्य निक्षेपको हकमा ब्याङ्क तथा वित्तीय संस्थाले प्रकाशित गरेको ब्याजदरमा 0.5% बढाउन पाउँछन्। यसका आधारमा कात्तिकका लागि निक्षेपको अधिकतम ब्याजदर 9.86% पुग्ने देखिन्छ। यही तथ्यका आधारमा निक्षेपको ब्याजदर 10%भन्दा कम कायम हुने भएको हो। कात्तिक एकदेखि लागू हुने गरी ब्याङ्कहरूले गत असोजको तुलनामा 30% ले निक्षेपको ब्याजदर बढाएका थिए। राष्ट्र बैङ्कको हस्तक्षेपपछि निक्षेपको ब्याजदर 10%भन्दा कम पत्रपत्रिकामा समाचार छ।
सरकारी निर्णय अनुसार अघिल्लो सरकारले नियुक्त गरेका 3 मन्त्री स्तरीय राजदूत सहित सबै राजनैतिक पृष्ठभूमिका राजदूत स्वदेश फर्किन थालेका छन्। हिजो भारतका लागि राजदूत निलाम्बर आचार्य, बङ्गलादेशका लागि राजदूत डाक्टर वंशीधर मिश्र लगायत फर्किनु भएको छ। बाँकी राजदूतहरू कोही बाटोमै हुनुहुन्छ भने कोही फर्किने क्रममा हुनुहुन्छ। असोज 6 गतेको मन्त्री परिषदको बैठकले राजनैतिक पृष्ठभूमिका राजदूत सबैलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। उनीहरूलाई 1 महिनाको समय सीमा राखेर फिर्ता हुन परराष्ट्र मन्त्रालयले पत्राचार गरेको थियो। मन्त्री परिषदले निर्णय गरे अनुसार राजदूतहरू फर्कने क्रममा हुनुहुन्छ, कोही आइपुग्नु भएको छ, कोही बाटोमा हुनुहुन्छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भन्नुभयो, फर्किँदैछन् फिर्ता बोलाइएका राजदूत। आजका पत्र पत्रिकामा समाचार छ।
बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा कोरोना संक्रमणसँगै पानीजन्य रोगको जोखिम उच्च देखिएको छ। पिउने पानीको मूल स्रोत दूषित हुँदा झाडा पखाला, टाइफाइड, हेपाटाइटिस, आउँ लगायतका पानीजन्य समस्याहरू देखिने हुन्छ। त्यसैले स्वास्थ्य सावधानी अपनाउन चिकित्सकहरूले सुझाएका छन्। 3 दिनदेखि लगातार परेको वर्षाका कारण 37 भन्दा बढी जिल्ला प्रभावित भएको छ। कोरोनासँगै पानीजन्य रोगको जोखिम अन्नपूर्ण पोस्टमा समाचार छ।
सहरियालाई छतमा तरकारी फलाउन भनेर बागमती प्रदेश सरकारले कौशी खेतीका नाममा दिँदै आएको 10,000 रुपियाँ अनुदान रोकिने भएको छ। करोडौंका घर भएका सहरियालाई कौशी खेती गर्न सरकारको 10,000 अनुदान भन्ने समाचार प्रकाशनमा आएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश हेटौडाका कृषि सचिव डाक्टर शरण कुमार पाण्डेले नगद अनुदान रोकिने बताउनु भएको छ। आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्छ, मीडियामा यी कुरा आएपछि छलफल पनि भएको छ। आगामी आर्थिक वर्षदेखि कौशी खेती जसले गर्न चाहन्छ उसलाई अनुदान भन्दा पनि तालिम र प्रविधिको व्यवस्था गर्छौं, उहाँले भन्नुभयो। आजको नयाँ पत्रिकामा समाचार छ।
र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको महाराजगंज स्थित कार्यालयमा पछिल्ला दिन सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड विरूद्ध जारी दिनेहरूको भीड लाग्ने गरेको छ। संगठित रूपमा निक्षेपकर्ताको 7 अर्ब रुपियाँ भन्दा धेरै रकम ठगी गरेको भन्दै ब्युरोले गत 19 असोजमा सहकारीका संस्थापक अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङ सहित 12 जनालाई पक्राउ गरेको थियो। त्यस लगत्तै ब्युरो कार्यालयमा पीडितको भीड लाग्न थालेको हो। ब्युरोका अनुसार मंगलबारसम्म सहकारी विरूद्ध 1061 पीडितले जाहेरी दिइसकेका छन्। सबैको जाहेरीमा उल्लेखित रकमको एकमुष्ट परिमाण 4,45,32,34,926 रुपियाँ रहेको छ। सिआइबीमा सिभिल सहकारी पीडितको भीड 1061 पीडितले दिए जाहेरी। नयाँ पत्रिकामा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना महामारी अझै 1 वर्ष सजिलै लम्बिने चेतावनी दिएको छ। गरिब देशहरूमा कोरोना विरुद्धको खोपको असमान वितरणका कारण कोरोना महामारी सन् 2022 सजिलै तानिने डब्ल्युएचओको चेतावनी छ। डब्ल्युएचओका एक वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवारले कोरोना महामारी सन् 2022 लम्बिने बताउनुभयो। डब्ल्युएचओको तथ्याङ्क अनुसार अफ्रिकी देशमा हालसम्म 5% भन्दा कम मानिसले मात्रै कोरोना विरुद्धको खोप प्राप्त गरेका छन्, जबकि अन्य देशमा कम्तीमा 40% कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्। डाक्टर आयलवारले धनी देशहरूले गरिब देशहरूका लागि पनि उत्तिकै प्राथमिकतामा राखेर खोप सहयोगका लागि तत्परता देखाउनु पर्ने बताउनुभयो। उहाँले खोप कम्पनीहरूसँग धनी देशहरूले गरिब देशका लागि खोप उत्पादनका लागि अर्डर गर्ने र भण्डार गर्ने कुरामा नेतृत्व गर्नुपर्ने सुझाव दिनुभयो। विश्वभरका सबै मानिसले खोप प्राप्त नगरेसम्म कोरोना महामारी अन्त्य नहुने डब्ल्युएचओको चेतावनी छ।
अब खेल समाचार. श्रीलंका आईसीसी टी20 विश्वकप क्रिकेटको सुपर बाह्रमा प्रवेश गरेको छ. गैराति आबुधाबीमा आयरल्यान्डलाई 70 रनले पराजित गर्दै श्रीलंकाले सुपर बाह्रमा स्थान बनाएको हो. श्रीलंकाले दिएको 172 रनको लक्ष्य पछ्याएको आयरल्यान्ड 18 ओभर 3 बलमा अल आउट हुँदै 101 रनमा समेटियो. आयरल्यान्डका लागि कप्तान एन्डी वाल्ब्रिनीले 41 रन बनाए. यस्तै कर्टिस क्याम्फरले 24 रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन्. आयरल्यान्डलाई सस्तेमा समेट्न श्रीलंकाका महेश थेक्सानाले 3 विकेट लिए. लाहिरु कुमारा र चामिका करुणारत्नेले 2-2 विकेट लिए. पहिले ब्याटिङ गरेको श्रीलंकाले 20 ओभरमा 7 विकेट गुमाएर 171 रन बनाएको थियो. श्रीलंकाका बानिन्दु हसरङ्गा डी सिल्भाले सर्वाधिक 71 रनको अर्धशतकीय इनिङ्स खेले. यस्तै पाथुम निशानकाले 61 रनको अर्धशतकीय पारी खेले. आयरल्यान्डका जोस लिटलले 4 विकेट लिए. मार्क एडियरले 2 तथा पाउल स्टर्लिङले 1 विकेट लिए. यसअघि पहिलो खेलमा श्रीलंकाले नामिबियालाई 7 विकेटले हराएको थियो. हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौं. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
देशभर बाढी पहिरोमा मृत्यु हुनेको संख्या 92 पुग्यो. 36 बेपत्ता. सरकारद्वारा पीड़ितलाई राहत प्याकेज घोषणा.
प्रहरी हिरासतभित्र थुनुवाको श्रृङ्खलाबद्ध मृत्यु. चरम यातनाको आशंका. अनुसन्धानमा अलटाल.
बागमती प्रदेश सभामा एमाले उपस्थित नहुने. मुख्यमन्त्री साकेले विश्वासको मत लिने प्रक्रिया अझै अनिश्चित.
कोरोना महामारी सन् 2022 तानिने डब्ल्युएचओको चेतावनी. खोपको असमान वितरणले महामारी अन्त्य नहुने संकेत.
र आइसिसी टी20 विश्वकप क्रिकेटमा श्रीलंका सुपर बाह्रमा प्रवेश.
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो. प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद. ईश्वरी र नरेन्द्र विदा हुन्छौ. नमस्कार.